वीरगंज को नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइन को www.radionarayani.org.np बाट एकैसाथ प्रसारण भइरहेको बिहान 5:30 बजे को नारायणी समाचार मा राम मण्डल को नमस्कार।
नारायणी समाचार को साथ मा रसोई शुद्ध तोरी को तेल बजार मा सर्वत्र उपलब्ध छ।
नारायणी समाचार को शुरू मा प्रमुख खबर का शीर्षकहरू। वाम गठबन्धनको सरकारबाट लोकतन्त्रलाई खतरा रहेको कांग्रेस नेता गच्छदारको आरोप। कोलकाता र हल्दिया बन्दरगाहमा नेपालले भाडामा लिएको करोडौं मूल्यको जग्गा उपयोगहीन। सेवा केन्द्र सार्ने विषयलाई लिएर ठोरीमा कायम रहेको समस्या समाधानका लागि कांग्रेसको चासो। नारायणगढ़ मुगलिङ सड़क विस्तारको कामका लागि ठेकेदार कम्पनीद्वारा थप 3 वर्षको समय माग। प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल विस्तार। एमाले र माओवादीबाट 4 मन्त्री नियुक्त। उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पनि सरकारमा सहभागी हुने प्रबल सम्भावना। र बलिउडकी सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य सार्वजनिक। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री विजय गच्छदारले कम्युनिष्टहरूको एकताले कांग्रेसका सामु ठूलो चुनौती तेर्सिएको बताउनु भएको छ। वीरगंजमा हिजो नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गच्छदारले दुई ठूला कम्युनिष्ट दल मिलेर बनेको वाम गठबन्धन नेतृत्वको सरकारबाट लोकतन्त्रलाई पनि खतरा रहेको आरोप लगाउनुभयो। खतरामा परेको लोकतन्त्रलाई बचाउने जिम्मा अब कांग्रेसको काँधमा आएको भन्दै कांग्रेस नेता गच्छदारले भन्नुभयो, कांग्रेसका सामु अब ठूलो चुनौती छ। अबको समय कांग्रेसका लागि अत्यन्त अप्ठ्यारो पनि छ। त्यसैले पार्टीभित्रको गुट उपगुट र आन्तरिक मतभेदलाई खत्तम गरेर एक ढिक्का भएर अगाडि बढ्नु जरूरी छ। अबको 5 वर्षको भित्रमा कांग्रेसलाई पुरानै स्थानमा फर्काउनका लागि आफू मिशन लिएर अगाडि बढ़िरहेको उहाँले बताउनुभयो। पार्टीको संसदीय दलको नेता गुट उपगुटमा लागेर नभई सर्वसहमतिका आधारमा चयन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै नेता गच्छदारले संसदीय दलको नेता बन्नका लागि आकांक्षी रहेका पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र प्रकाश मानसिंह महसँग आफूले परामर्श गरिरहेको बताउनुभयो। कम्युनिष्टहरूको एकताले लोकतन्त्र खतरामा पर्ने समस्या देखेर नै आफूले कांग्रेससँग पार्टी एकता गरेको गच्छदारले बताउनुभयो। हालै सम्पन्न चुनावको पूर्व सन्ध्यामा एमाले अध्यक्ष केपी ओलीले चुनावी गठबन्धन बनाएर निर्वाचनमा भाग लिन आफूलाई आग्रह गरेको खुलासा गर्दै गच्छदारले भन्नुभयो, तर मैले ओलीको प्रस्ताव ठाडै अस्वीकार गरिदिए किनकि मेरो नेचर र आइडियोलोजी कम्युनिष्ट हुँदै होइन, म लोकतन्त्रवादी हुँ। त्यसैले मैले आफ्नो पुरानो पार्टी कांग्रेससँग नै पार्टी एकता गरेको हुँ। कम्युनिष्टहरूसँग एकता गर्दा मन्त्री पद पाउने निश्चित हुँदा पनि आफूले मन्त्री पदका लागि नभई लोकतन्त्रको रक्षाको लागि नै कांग्रेससँग एकता गरेको भन्दै गच्छदारले आफू सांसदमा निर्वाचित भए पनि पार्टी भने हारेकाले आफू जितेर पनि खुसी नभएको बताउनुभयो। मधेसी जनजाति मुस्लिम लगायतका विभेदमा परेका समुदायहरूको हक अधिकारका लागि आफूले 2064 सालमा कांग्रेस पार्टी प्रत्याग गरेर मधेसी दलमा गएको भन्दै गच्छदारले भन्नुभयो, त्यति बेला मैले कांग्रेस पार्टी फोडेर वा तोडेर छुट्टै पार्टी बनाएको होइन, कांग्रेस प्रत्याग मात्रै गरेको थिए। यो 10 वर्षको अवधिमा मैले कांग्रेसलाई नोक्सान वा आँच पुर्याउने खालका कुनै पनि काम गरिन। 2070 सालको निर्वाचनपछि संविधान निर्माताका ठूला 3 दलका शीर्ष 3 नेता 3 तिर फर्किएका बेला उनीहरूले आफूले नै एक ठाउँमा ल्याएर संविधान जारी गराउन सफल भएको दावी गच्छदारले गर्नुभयो। नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व सहायक मन्त्री दुर्गादेवी महतो, विधायकहरू ओमप्रकाश शर्मा र शंकर चौधरी, वीरगंज उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्की, नेताहरू वीरेन्द्रलाल नेपाली, राजकृष्ण अमात्य, हरेन्द्र सिंह, श्याम पटेल, किशोरी शाह कानु, इम्तियाज आलम, भोला प्रसाद कलवार, अरविन्द गुप्ता, विजय सराफ, राजु कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो। नेपाली पक्षको उदासीनताले भारतको कोलकाता र हल्दिया बन्दरगाहमा नेपालले भाडामा लिएको बहुमूल्य जग्गा उपयोगहीन बनेको छ। नेपालबाट हुने आयात निर्यात व्यापार सहजीकरणका लागि नेपाल आउने र नेपालबाट विदेशी नै मालवस्तु भण्डारणका लागि दुवै बन्दरगाहमा नेपाल सरकारले जग्गा लिजमा लिएको हो। वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीले कोलकाता बन्दरगाह स्थित 4886 वर्ग मीटर जग्गा सन् 1973 भारत सरकारसँग लीजमा लिएको हो। मासिक 50,000 रुपियाँ भाडा तिर्ने गरी लीजमा लिएको जग्गा अहिलेसम्म पनि उपयोगमा आइसकेको छैन। त्यसै गरी कोलकाताबाट करिब 125 किलोमिटरको दूरीमा रहेको तथा नेपालले तेस्रो मुलुक आयात निर्यात प्रायोजनका लागि उपयोग गर्दै आएको अर्को भारतीय बन्दरगाह हल्दियामा पनि नेपालको 6,985 वर्ग किलोमिटर लीजको जग्गा पनि उपयोगविहीन रहेको छ। सन् 1984 वार्षिक 1,27,000 भारमा नेपालले उक्त जग्गा लीजमा लिएको हो। कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत एक नारायण अर्यालले दुवै बन्दरगाहमा उपयोगहीन रहेको नेपालको जग्गा उपयोगमा ल्याउने आफ्नो प्रयास जारी रहेको बताउनुभयो। प्रदेश नम्बर दुईको राजधानी वीरगंजमा कायम गर्न माग गर्दै झण्डै दुई महिना अघिदेखि वीरगंजमा जारी आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारी गरिएको छ। नजिकिएको फागु पर्वलाई लक्षित गरी वीरगंजको घण्टाघरमा दुई महिना अघिदेखि जारी रिले अनसन लगायतका आन्दोलनका कार्यक्रम केही दिनका लागि स्थगित गर्ने र आन्दोलनको स्वरूप परिवर्तन गर्ने गरी तयारी वीरगंज आन्दोलन संघर्ष समितिले गरेको छ। संघर्ष समितिका सहसंयोजक एवं नेकपा एमालेका पूर्व सांसद राजकुमार गुप्ताले आन्दोलनको स्वरूप परिवर्तनका विषयमा निर्णय गर्न आज बैठक आह्वान गरिएको जानकारी दिनुभयो। आज बिहान 8 बजे बोलाइएको संघर्ष समितिको बैठकले आगामी कार्ययोजना र संघर्षको दिशा तय गर्ने सहसंयोजक गुप्ताले बताउनुभयो। पर्साको ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने गाउँसभाको निर्णयपछि उब्जिएको समस्या समाधानका लागि नेपाली काँग्रेस पर्साले चासो देखाएको छ। वीरगंज स्थित काँग्रेसको पार्टी कार्यालयमा हिजो बसेको बैठकले वास्तविक समस्याको पहिचान गरी समस्या समाधानको विकल्प खोज्न एक कार्यदल बनाएको नेपाल विद्यार्थी संघका नेता जीवन सापकोटाले जानकारी दिनुभयो। ठोरी गाउँपालिकाको 5 वटै वडाका 1-1 जना सदस्य रहने गरी कार्यदल बनाइएको सापकोटाले बताउनुभयो। कार्यदलमा युवा नेता प्रकाश खनाल, विश्वराज घिमिरे, रुद्र खड्का, बुद्धिजीवी द्वय, सन्तोष श्रेष्ठ र प्रेम लामा रहनु भएको छ। कार्यदलले असन्तुष्ट पक्ष र जनप्रतिनिधिहरूसँग समन्वय गरी समस्या समाधानको मिलन बिन्दु पहिल्याउने प्रयास गर्ने सापकोटाले बताउनुभयो। गाउँसभाको निर्णयमा असन्तुष्टि जनाउँदै सुवर्णपुर र ब्रह्मनगरवासीले झण्डै 1 महिनादेखि आन्दोलन गर्दै आइरहेका छन्। आन्दोलनका कारण वीरगंज ठोरी सड़क खण्डमा सवारी साधन गुड्न नसक्दा सर्वसाधारण जिल्ला सदरमुकाम वीरगंज जानबाट वञ्चित भएका छन्। बन्दका कारण नागरिकता, जग्गा पास लगायतका अन्य सरकारी कामकाजका लागि सर्वसाधारण वीरगंज जान पाएका छैनन्। वीरगंज ठोरी सड़क खण्डमा सवारी साधन गुड्न नसक्दा थुप्रै विकास निर्माणका कार्यहरू समेत अल्पत्र परेका छन्। हिजोको बैठकमा काँग्रेसका पर्सा जिल्ला सभापति अजय द्विवेदी, प्रदेशसभा सदस्य शंकर चौधरी, महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ, नवीन सिंह, किशोरी शाह कानु लगायतको सहभागिता रहेको थियो। प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागु औषध सहित 6 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नगुवाबाट खटिएको प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर 16 नगुवा चुकबाट लागु औषध सहित 6 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ओखलढुङ्गा जिल्लाको मामखा 5 भुसुने निवासी 22 वर्षीय विजय राई, बाराको जितपुर सिमरा उपमहानगरपालिका 3 का 23 वर्षीय जीवन पाखिन, त्यही ठाउँका 21 वर्षीय सुनिल कुमार चौधरी, 21 वर्षीय डम्बर श्रेष्ठ, झापा जिल्लाको अर्जुनधारा नगरपालिका 11 निवासी 23 वर्षीय रोशन गुरूङ र बागलुङ जिल्लाको बेनी 5 निवासी 21 वर्षीय सुमन आले मगर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले लागु औषध नाइट्रोभेट ट्याब्लेट 270 वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वीरगंजको श्रीपुरमा रहेको कुमुदिनी एकेडमीमा हिजो स्वास्थ्य शिविर सम्पन्न भएको छ। कुमुदिनी एकेडमीले आयोजना गरेको स्वास्थ्य शिविरमा उक्त विद्यालयमा अध्ययनरत 305 जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै निशुल्क औषधि पनि वितरण गरिएको एकेडमीका संस्थापक प्रिन्सिपल बलराम श्रेष्ठले जानकारी दिनुभयो। निशुल्क स्वास्थ्य शिविरमा भवानी अस्पतालका चिकित्सकहरूको टोलीले विद्यार्थीहरूको आँखा, दाँत तथा असाधारण स्वास्थ्य परीक्षण गरेको थियो। प्रेस चौतारी नेपालको पर्सा शाखाले वीरगंजमा हिजो होली मिलन समारोह सम्पन्न गरेको छ। वीरगंजको श्रीपुर स्थित आवाज एफएमको परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूले एकअर्कामा होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए। प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अरूप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्रमा रहेका सांसद प्रदीप यादव, पूर्व सांसद राजकुमार गुप्ता, एमाले नेता बसुद्दीन अन्सारी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष दिपेन्द्र चौहान, प्रहरी वरिष्ठ उपरीक्षक सूर्य प्रसाद यादव, प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताका साथै विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। बाराको पथलैयामा हिजो बिहान एक बेवारिस शिशु भेटिएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार जितपुर सिमरा उपमहानगरपालिका एक पथलैया स्थित 3 नम्बर पुल नजिकैबाट किनारामा हिजो बिहान बेवारिसे शिशु फेला परेको हो। सड़क किनारामा कपड़ामा बेरेर फ्याँकिएको अवस्थामा भेटिएको नवजात शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि सिमरा स्थित अल्पाइन अस्पतालमा राखेको छ। हिजो बिहान करिब 10 बजे प्रहरीले अल्पाइन अस्पतालमा पुर्याइएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक रामकुमार उप्रेतीले जानकारी दिनुभयो। शिशुलाई जन्म दिएर बेवारिसे अवस्थामा छोड्ने दम्पतिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो। वीरगंज महानगरपालिका वडा नम्बर 8 एकजना बालक बेपत्ता भएका छन्। वडा नम्बर 8 गहवामा बस्ने विष्णु पासवानका छोरा अन्दाजी 12 वर्षको प्रभात पासवान अस्तिदेखि हराइरहेको उनका परिवारजनले जनाएका छन्। हरियो स्वेटर, जिन्स प्याण्ट र स्पोर्ट्स जुत्ता लगाएको तथा गहुँ गोरु वर्णका प्रभातको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। गहवामा रहेको इन्दु लाखे माध्यमिक विद्यालयमा अध्ययनरत प्रभात विद्यालयबाट घर आएपछि खेल्न बाहिर निस्किएको र अहिलेसम्म घर नआएको उनका मामा विनय पासवानले जानकारी दिनुभयो। पर्साको ग्रामीण भेगको दलित बस्तीका महिलाहरूले घर घरमा पसेर मदिरा उत्पादन गर्ने चुलो भाँडाकुँडा नष्ट गर्नुका साथै बिक्री गर्ने पसलहरूमा राखिएका मदिरा नष्ट गरेपछि दलित बस्ती मदिरा मुक्त गाउँ भएको छ। दलित बस्तीका महिलाहरूले गाउँघरमा प्रत्येक दिन निगरानी गर्ने गरेका छन् र गाउँमा कोही पनि रक्सी सेवन गरेको भेटिएमा उसलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुझाइदिने गरेका छन्। सहकर्मी माधुरी महतोको रिपोर्ट।
पर्साको ग्रामीण भेगमा रहेको दलित बस्तीका महिलाहरूले आफ्नो गाउँमा रक्सी बेच्ने सेवन गर्ने कार्य रोक्ने अभियानमा लागेपछि गाउँको मुहार नै फेरिएको उनीहरूले बताएका छन्। महिलाहरूले अभियान शुरू गर्नुभन्दा पहिले गाउँमा घरेलु रक्सी उत्पादन र बिक्री वितरणले घर घरमा कलह हुने गरेको सम्झिँदै पर्सा जिंगनाकी राबडी देवीरामले भनिन्,
श्रीमान लुभावे दारू पिके त बहुत झै झगडा गरे घरको जना न खोजे जे हामीले साग सब्जी द तौ त दारूमा उठा लेबे पैसा त यहाँ साग सब्जी देबे होइले न घर खर्च देबे होइले ना त आखिर दारू पिके हेड़ करे जनी के मारे मारपीट के खिलावे कहे जे तू अपना घर तोरा ना काम खियाए बहुत कंट्रोल हो गए।
दलित बस्ती रक्सी को उत्पादन बिक्री वितरण र सेवन मुक्त भएपछि खास गरी त्यहाँका गृहिणी महिलाहरू अवधि खुशी भएको बताएका छन्। पुरूषहरूले सधैँ मदिरामा खर्च गर्ने प्रवृत्तिले बिहान बेलुकीको छाक टार्न दौदौ हुने गरेको तर हाल रक्सी बन्द भएपछि घर घरमा शौचालय बनाउन सकिएको र अन्य खर्च जुटाउन पनि समस्या नहुने गरेको बुधिया देवी पासवान
बताइन्। दारू बन्द कैले छन् त बहुत गाउँमा नै डर भयो भाइ झगडा नै हो कताटे सब निमनसे अपन कमातलो खातलो अपन बाल बच्चाके पढाओता लिखाओता सिफ्टी अपन बाटे त घर घर सबके सिफ्टी बन गइल अपन बढ़िया से रहेला लोग खाला लोग।
रक्सी विरुद्धको अभियानमा महिलाहरू लागेपछि शुरूआती चरणमा निकै नै संघर्ष गर्नु परेको उनीहरूले बताए। अहिले प्रत्येक दिन हरेक घर तथा पसलमा पसेर रक्सी तथा जुवातास बारे चेक जाँच गर्ने गरेको उनीहरू बताउँछन्। कोही पनि रक्सी सेवन गरेको भेटिएमा नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुझाइदिने गरेको बताउँछिन् टुवरी देवीराम।
गलिया गलिया भूमि छन् त हामी फाटा लिएको परछन् मुसेरिन हामीका बलियो बेचके खातानी छन् त अब देखि पैसो गइल मार्क देम हामीले दुखो देल फाटा चला त सत्य अपि हामी भटे रोकले बानी छन् पियत न पकड़ले छन् त पुलिसको बोलाए नि छन्।
पहिले मानिसहरू दिउँसै रक्सी खाएर घुम्ने गरेको कारण छोरी चेलीलाई समेत बाहिर निस्किन समस्या हुने गरेकोमा अहिले उक्त गाउँ शान्ति गाउँको रूपमा परिचित हुँदा मन प्रफुल्लित भएको गाउँका अगुवाहरू बताउँछन्। महिलाहरूको यस प्रयासले गाउँको वातावरण राम्रो हुनुका साथै बाल विवाहको घटना समेत कम भएको बताउँछन् गाउँका अगुवा सन्तोष कुमार।
यहाँका अहिले अवस्था धेरै नै राम्रो भइसकेका छ। महिलाहरू जुन छन् खुला रूपमा बिक्री वितरण भइरहेको जाड रक्सीलाई रोक दिएछन्। जाड रक्सी खाएर जुनसुकै मान्छेसँग बिहे गरिदिन्थ्यो आफ्नो छोराछोरीलाई, तर अहिले एकदमै सोची बुझी श्रीमतीसँग राय विचार गरी बिहेको कुरा भइरहेछ र बाल विवाह पनि घटेको छ। महिला हिंसा जुन भइरहेको थियो त्यो झनै 0% भइसकेको छ।
जिंगनाको दलित बस्ती रक्सीमुक्त गाउँ भएपछि गाउँमा भएको सकारात्मक परिवर्तनले छिमेकको गाउँहरूलाई पनि प्रभाव पारेको महिलाहरू बताउँछन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर कृष्ण पौडेलले उपमहानगरको शैक्षिक स्तर सुधारका निमित्त नगर शिक्षा ऐन र कार्यविधि चाँडै ल्याउने बताउनु भएको छ। जितपुर सिमरा उपमहानगरभरिका संस्थागत विद्यालयहरूसँग हिजो अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पौडेलले उपमहानगरमा बनेको शिक्षा समितिले एक महिनाभित्र उपमहानगर स्तरीय शिक्षा ऐन र कार्यविधि ल्याउने भएकाले त्यसै अनुसार शैक्षिक संस्था अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक स्तरमा आमूल परिवर्तन ल्याउनुपर्ने पौडेलको भनाई थियो। डेढ़ महीना अघि सामुदायिक विद्यालयको भेला सम्पन्न गरेका नगर प्रमुख पौडेलले निजी विद्यालयका प्रधानाध्यापकलाई पारदर्शी र मर्यादित हुनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। शैक्षिक व्यवसाय अनुकरणीय कार्य रहेको भन्दै उहाँले यसलाई व्यवसायका रूपमा मात्र नलिई समाजप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो। राज्यको लगानी रहेको सामुदायिक विद्यालयको तुलनामा उपमहानगरभित्र रहेको निजी विद्यालयको शिक्षा स्तर सन्तोषजनक रहेको भन्दै नगर प्रमुख पौडेलले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका निमित्त आफूले गृह कार्य र अन्तर्क्रिया गरिरहेको बताउनुभयो। नगर प्रमुख पौडेलले संस्थागत विद्यालय सुधार ऐन 2069 अनुसार निजी विद्यालय सञ्चालन रहे नरहेको भन्ने विषयमा विशेष ध्यान दिन समेत आग्रह गर्दै गरीब किसान र लक्षित विद्यार्थी लाभान्वित हुने गरी छात्रवृत्ति वितरणमा ध्यान दिनुपर्ने बताउनुभयो। वीरगंजमा हिजो सानो परिवार सुखी परिवार नामक जनचेतनामूलक सड़क नाटक प्रदर्शन गरिएको छ। आसमान नेपालको आयोजनामा वीरगंजको मुरली नगवा र पर्साको औराहामा सड़क नाटक प्रदर्शन गरिएको हो। नाटक मार्फत महिला स्वास्थ्य अन्तर्गत परिवार नियोजन गराई परिवार सुखी र सानो बनाउन सकिन्छ भन्ने सन्देश दिएको थियो। आसमान नेपालको पर्सा संयोजक वीरञ्जन यादवको संयोजकत्वमा सड़क नाटक प्रदर्शन गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी सेवाग्राहीबाट 50,000 रुपियाँ घुस लिँदा लिँदै पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले विमानस्थलको भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा राजदीप साकेलाई घुससहित पक्राउ गरेको हो। उहाँले विदेशबाट आयात गरिएको दुईवटा सिपमेन्ट चाँदी छुट्याउनका लागि सेवाग्राहीसँग घुस रकम मागेको आयोगका प्रवक्ता पदम प्रसाद पाण्डेले बताउनुभयो। थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ। नारायणगढ़ मुगलिन सड़क खण्ड विस्तारको काम निर्धारित समयमा नसकिएपछि ठेकेदार कम्पनीले थप 3 वर्ष समय माग गरेको छ। पटक पटक समय थप गर्दै आएको सड़क निर्माण कम्पनीले अहिलेसम्म 75% काम मात्र सम्पन्न भएकोले थप 3 वर्ष समय माग गरेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। नारायणगढ़ मुगलिङ सड़क खण्डको 300 मिटर पहाड़ काट्नुपर्ने मध्येमा 120 मिटर मात्र काटिएको छ भने 180 मिटर पहाड़ काट्न बाँकी छ। 33.2 किलोमिटर रहेको यो सड़क खण्डमा 55% भागमा कालोपत्र गरिएको छ। यो परियोजनाका लागि बीएलए श्रेष्ठ जेबी उडहिल लामा जेबी र सुप्रिम रौताहा जेबीले ठेका लिएको छ। देशकै लाइफलाइनको रूपमा रहेको नारायणगढ मुगलिङ सड़क खण्ड विस्तार कार्य सम्पन्न गर्न 30 मे 2018 समय थप गर्न माग गरिएको जानकारी इन्जिनियर खनालले दिनुभयो। फागुन 8 गतेदेखि तोकिएको समय सकिएपछि समय माग गरिएको तर विभागबाट अहिलेसम्म कुनै निर्णय नभएको उहाँले बताउनुभयो। अहिलेसम्म 3 वटा खण्डमा गरेर 18 किलोमिटर सड़क कालोपत्र भएको छ। उक्त सड़क खण्डमा निर्माण कार्य सम्पन्न नहुँदा यात्रुहरूले शास्ति बिहोर्नु परिरहेको बताइएको छ। कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एवं टीकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीलाई पूर्वपक्षका लागि थुनामा राखिएको छ। चौधरीलाई न्यायाधीश परशुराम भट्टराईको इजलासले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 16 गतेका लागि अर्को पेशी तोकिएको छ। जिल्ला अदालत कैलालीमा हिजो बिहान 11 बजे उपस्थित भएका चौधरीको लामो समयसम्म बयान चलेपछि वादी र प्रतिवादीका अधिवक्ता बीच बहस भएको थियो। चौधरीको तर्फबाट अधिवक्ताहरू मिलन कुमार राई, गंगाराम उपाध्याय र गजेन्द्र केसीले बहस गर्नुभएको थियो भने सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाश बहादुर भण्डारी सहितका अधिवक्ताहरूले बहस गरेका थिए। चौधरी राष्ट्रिय जनता पार्टी राजपाबाट कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो तर उहाँले चुनाव जितेको प्रमाणपत्र पाउनु भएको छैन। नारायणी समाचारमा अबको पालो जनविचारको जनविचारमा हामीले सरकारी तथा गैर सरकारी निकायका सेवा सुविधाप्रति सर्वसाधारणको गुनासो र सुझाव सल्लाहका साथै समाजसँग जोडिएका सर्वसाधारणका भावनालाई स्थान दिने गरेका छौं।
मेरो नाम सीताराम। समस्या त त्यही अब जामसाम छन्, घण्टा गर्दाखि पश्चिमसम्म बाटो जामको जामै छ, अहिले पनि गएर हेर्न सक्नुहुन्छ।
मेरो नाम वीरेन्द्र मण्डल, म त वीरेन्द्रबाट कुछ ट्रफिक यहाँ अब कुछ कमी कमजोरीबाट जिल्लामा कुछ कम अवस्थामाबाट कुछ ट्रफिक थपेको प्रभाव व्यवसाय भी उतना मतलब अब जुन बाटो उतनी सुरक्षित नै भइलाभि झुला छ पूजादिन टेबलबाट जनपद प्रतिनिधि उहाँको एक अब जतान जितल पाइलो उहाँले अब कुछ सुविधा पाइलो यहाँ पुरा झुला चल हामी जो सब्जी मतलब खाँदैछ कुछ यहाँ पानी सानीको व्यवस्था गरेको टाइम टाइममा छिटेको प्रभाव
राजेन्द्र कुमार यादव, यही बिरगञ्ज चौध श्रीपुर। यहाँले जित्नु भएको छ, उहाँसँग केही छ कि अब बजेट छ जे छ त्यो सब व्यवस्थापन गर्नु भइरहेछ, अलिअलि बिस्तारै भइरहेछ, एकचोटि त भइरहेको छैन। तैपनि अब के हेर्दाखेरि अलि त्यो नालाहरू सहन फोहोर मैला यस्तो व्यवस्थापन गर्न अलि त ढिलाइ भएछ, त्यस्तो हामी महसुस गरेका छौँ। पहिलादेखि अलिकति सुधार आएको छ जस्तो लागेको छ हामीले।
वीरगञ्जको नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा अझै बाँकी छन्। प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल विस्तार, एमाले र माओवादीबाट 4 मन्त्री नियुक्त, उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पनि सरकारमा सहभागी हुने प्रबल सम्भावना र बलिउडकी सुपरस्टार श्रीदेवीको पानीमा डुबेर मृत्यु भएको तथ्य सार्वजनिक। नारायणी एफएम सुन्दै रहनुहोला।
आकर्षक घडेरीहरू बिक्रीमा
अन्तर्राष्ट्रिय विमानस्थल तराई काठमाडौँ जोड्ने द्रुत मार्ग, विशेष आर्थिक क्षेत्र सेजको मुटु मानिने सिमरा स्थित औराहा कोलोनीमा धमाधम घडेरीहरू बिक्री भइरहेका छन्।
हाम्रा विशेषताहरू
18 र 20 फिटे ढलान बाटो सहित बत्ती, पानी, नाला र टेलिफोनको व्यवस्था,
शान्त रमणीय र मानव बस्तीको बीचमा अवस्थित
सिमरा कोल्भी सडक खण्डसँग जोडिएको उपमहानगरपालिकाको मापदण्ड अनुरूप व्यवस्थित आवास क्षेत्र निर्माण गर्न सकिने
धमाधम बुकिङ भइरहेका छन्। आजै बुकिङ गर्नुहोला।
विशेष जानकारीको लागि सम्पर्क औराहा कोलोनी सिमरा 98510010 र 98452580106।
कृष्ण सर, बाबुलाई लिएर कताबाट?
दृष्टि आँखा अस्पतालमा बाबुको आँखा जाँच गराएर आएको नि।
लौन सर, कस्तो जाँच हुन्छ हो त्यहाँ?
त्यहाँ आँखामा देखिने सबै समस्याको अत्याधुनिक प्रविधिको माध्यमले सफल उपचार गरिन्छ। हाम्रा सेवाहरू
वीरगञ्जमा पहिलो पटक पर्दा सेवा, आँखाको पर्दा च्यातेको, आँखाभित्र रगत जमेको, पर्दामा पाल परेको तथा पर्दाको सबै प्रकारको रोगहरूको निदान तथा उपचार बिना इन्जेक्सन अत्याधुनिक प्रविधिबाट मोतिया बिन्दुको कम्प्युटराइज अपरेसन, सबै प्रकारका लेजर सेवाहरू तथा इन्जेक्सन एभा चिन सेवा, जलबिन्दुको जाँच तथा शल्यक्रिया, आँखाबाट पानी तथा पिप आइराख्ने, आँखामा मासु पलाएको, परेलाभित्र वा बाहिर फर्केको, जेडो आँखा इत्यादि रोगहरूको शल्यक्रिया, सबै प्रकारको लेन्स र चश्माहरू सहुलियत दरमा उपलब्ध, 5 वर्ष मुनिका बालबालिकाको निःशुल्क आँखा जाँच।
दृष्टि आँखा अस्पताल दुर्गम 16 टाउन हाउस रोड, फोन नम्बर 0551-5695 र 5942।
नारायणी एफएम 103.8 मेगाहर्ज।
वीरगञ्जको नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा तपाईँलाई फेरि पनि स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं वाम गठबन्धनको सरकारबाट लोकतन्त्रलाई खतरा रहेको कांग्रेस नेता गच्छदारको आरोप। कोलकाता र हल्दिया बन्दरगाहमा नेपालले भाडामा लिएको करोडौं मूल्यको जग्गा उपयोगहीन र सेवा केन्द्र सार्ने विषयलाई लिएर ठोरीमा कायम रहेको समस्या समाधानका लागि कांग्रेसको चासो। नारायणगढ़ मुगलिङ सड़क विस्तारको कामका लागि ठेकेदार कम्पनीद्वारा थप 3 वर्षको समय माग। अब बाँकी प्रसंग। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। सत्ता सहयात्री माओवादी केन्द्र र आफ्नो दलबाट समेत गरी प्रधानमन्त्री ओलीले हिजो मन्त्रीमण्डल विस्तार गर्नुभएको हो। यसअघि फागुन 3 गते प्रधानमन्त्री हुनुभएका ओलीले त्यही दिन 3 सदस्यीय मन्त्रीमण्डलको गठन गर्नुभएको थियो। हिजो उहाँले एमालेका 2 र माओवादी केन्द्रका 2 गरी 4 जना मन्त्री थप्नु भएको हो। हिजो मन्त्रीमण्डलमा थपिएका मन्त्रीहरूमा एमालेबाट ईश्वर पोखरेल, रक्षा मन्त्री र युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ। एमालेबाट राष्ट्रिय सभा सदस्य मनोनित खतिवडालाई सर्वोच्च अदालतले शपथ खानको लागि रोक लगाए पनि संविधानले उहाँलाई मन्त्री बन्नको लागि भने रोकेको छैन। मन्त्री भएको 6 महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले खतिवडा हिजो मन्त्री हुनुभएको हो। रक्षा मन्त्री ईश्वर पोखरेलले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो भने अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकको पूर्व गवर्नर तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत रहनु भएको थियो। यस्तै हिजो माओवादी केन्द्रबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको छ। यसअघि एमालेका लालबाबु पण्डित वातावरण तथा जनसंख्या र थममाया थापा बालबालिका तथा सामाजिक कल्याण मन्त्रीमा नियुक्त भइसक्नु भएको छ। यसैबीच संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने सम्भावना बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार संविधान संशोधन गर्न तयार भए सरकारमा सहभागी हुने बताउनु भएको छ। यादवको प्रस्तावमा सहमति जनाउँदै प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने आश्वासन दिएपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्रीसहित 1 राज्य मन्त्री लिएर सरकारमा सहभागी हुन सहमत हुनुभएको स्रोतले जनाएको छ। नवनियुक्त अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थतन्त्रमा देखिएका नकारात्मक सूचकांकलाई दीर्घकालसम्म रहन नदिने प्रतिबद्धता जनाउनु भएको छ। शपथ ग्रहणपछि हिजो पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले हाल देखिएका आर्थिक विकृतिलाई लामो समयसम्म रहन नदिने बताउनु भएको हो। सरकारी वित्त प्रणालीमा देखिएको अनुशासनहीनताको अन्त्य गर्नुपर्ने भन्दै उहाँले वित्तीय प्रणालीलाई उत्पादनशील बनाउनु पर्ने बताउनुभयो। निजी क्षेत्र आर्थिक विकासको इन्जिन भएकोले समृद्धि सहितको समाज निर्माणको लागि सहकार्य गरेर अघि बढ्ने खतिवडाले बताउनुभयो। वैदेशिक लगानीको लागि विश्वासिलो वातावरण आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफू लागि पर्ने बताउनुभयो। दोलखामा गैराती पराकम्पन गएको छ। राति 12:45 जाँदा दोलखाको श्यामा केन्द्रबिन्दु भएर 4.3 रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो पराकम्प 2072 सालको गोर्खा भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ। भूकम्पले हल्लाएपछि दोलखाका श्यामा वरपरका गाउँमा सुतेका नागरिकहरू बिउजिएका थिए। सर्वोच्च अदालतले कान्तिपुर दैनिक पत्रिकाको सम्बन्धमा गरेको आदेशमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्चको आदेशप्रति ध्यानाकर्षण भएको भन्दै पत्रकार महासंघले कुन सामग्री प्रकाशन गर्ने भन्ने विषय संचार माध्यमको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरेको छ। पत्रकार महासंघका महासचिव रमेश विष्टले हिजो विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले मिति 2074 फागुन 13 गते कान्तिपुर दैनिक विरूद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाउनु भएको छ। नारायणी समाचारमा अब अन्तर्राष्ट्रिय प्रसंग। बलिउडकी फिमेल सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य बाहिर आएको छ। संयुक्त अरब एमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी भएको डेथ सर्टिफिकेटमा श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको बताइएको छ। चर्चित अभिनेत्री श्रीदेवीको फरवरी 24 तारिकमा दुबईमा निधन भएको थियो। उनी आफ्नो भतिजाको विवाहमा सहभागी हुन श्रीमान बोनी कपूर र सानी छोरी खुशी कपूरका साथ दुबई गएकी थिइन्। गल्फ न्यूजका अनुसार दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय दूतावासलाई दिएको प्रतिवेदन अनुसार दुर्घटनावश डुबेकै कारण श्रीदेवीको निधन भएको जनाइएको छ। अहिलेसम्म श्रीदेवीको पार्थिव शरीर भारत ल्याइएको छैन। पोस्टमार्टम रिपोर्ट र अन्य औपचारिकता पूरा गरेपछि मात्रै उनको पार्थिव शरीर भारत ल्याइनेछ। यसअघि श्रीदेवीको मृत्यु आकस्मिक हृदयघातका कारण भएको बताइएको थियो। नारायणी समाचारमा अब खेलकुद प्रसंग। जिम्बाब्वेमा आगामी फागुन 20 गतेदेखि शुरू हुने आईसीसी एक दिवसीय विश्वकप छनौट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ। हरारेमा जिम्बाब्वेका राष्ट्रपति इम्सिन मांगावाले ट्रफी सार्वजनिक गर्नुभएको हो। ट्रफी सार्वजनिक समारोहमा प्रतियोगितामा सहभागी हुने 10 राष्ट्रका कप्तानहरू पनि सहभागी थिए। ट्रफी सार्वजनिक कार्यक्रमपछि आयोजित रात्रि भोजमा प्रतियोगितामा सहभागी सबै मुलुकका खेलाड़ीहरूलाई संयुक्त रूपमा सहभागी गराइएको थियो। प्रतियोगिता अघि आजबाट वार्म म्याच शुरू हुनेछ। पहिलो दिन आज 5 अभ्यास म्याच हुनेछ। नेपालले चिर प्रतिद्वन्दी युएईसँग अभ्यास खेल खेल्दा आयोजक जिम्बाब्वेले आयरल्याण्ड, वेस्ट इण्डिजले अफगानिस्तान तथा हङकङ र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो प्रसंगसँगै नारायणी समाचार सकिन लागेको छ। अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। वाम गठबन्धनको सरकारबाट लोकतन्त्रलाई खतरा रहेको कांग्रेस नेता गच्छेदारको आरोप। कोलकाता र हल्दिया बन्दरगाहमा नेपालले भाडामा लिएको करोडौं मूल्यको जग्गा उपयोगविहीन। सेवा केन्द्र सार्ने विषयलाई लिएर ठोरीमा कायम रहेको समस्या समाधानका लागि कांग्रेसको चासो। नारायणगढ़ मुगलिङ सड़क विस्तारको कामका लागि ठेकेदार कम्पनीद्वारा थप 3 वर्षको समय माग। प्रधानमन्त्री ओली र मन्त्रीमण्डल विस्तार। एमाले र माओवादीबाट 4 मन्त्री नियुक्त। उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पनि सरकारमा सहभागी हुने प्रबल सम्भावना। र बलिउडकी सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य सार्वजनिक। बिहान 5:30 बजेको नारायणी समाचार सकियो। प्रविधिका राजीवलाई धन्यवाद दिँदै राम मण्डललाई बिदा दिनुहोस्। नमस्कार।
नारायणी समाचारको साथमा रसोई शुद्ध तोरीको तेल बजारमा सर्वत्र उपलब्ध छ।